नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्न नसकिने प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई। पूर्व राजा समर्थकहरूको हिंसात्मक प्रदर्शनका क्रममा भएका तोड़फोड़ र आगजनीमा संलग्नलाई पक्राउ गर्ने क्रम जारी रहेको गृहमन्त्री रमेश लेखकद्वारा जानकारी। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतको अनुमति। मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारलाई हस्तक्षेपकारी भूमिका निर्वाह गर्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव। र चीनद्वारा अमेरिकी सामानमा 125% कर वृद्धिको घोषणा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने प्रयास सफल नहुने बताउनु भएको छ। पार्टीको रूपन्देही जिल्ला कमिटिले आज बुटवलमा आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै उहाँले एमालेलाई विभाजनको कोशिश गर्ने देशी विदेशी प्रतिक्रियावादी तत्वहरू असफल भएको टिप्पणी गर्नुभयो। प्रधानमन्त्री ओलीले अहिलेको सरकार बनेपछि विकास निर्माणका कामले गति लिएको उल्लेख गर्नुहुँदै पूर्व पश्चिम राजमार्ग विस्तारको समेत काम निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण संघर्षबाट लोकतान्त्रिक गणतन्त्र ल्याइएको र यसलाई बलियो बनाउन सरकार कटिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्नेमा पनि जोड़ दिनुभयो। आज नेपाली सेनाले भक्तपुरको खरीपाटीमा आयोजना गरेको सेनाको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान र कवच प्रदर्शनमा प्रधानमन्त्री ओलीले मातृभूमिको रक्षा र विश्वका द्वन्द्वग्रस्त मुलुकहरूको शान्तिका लागि सेनाले खेल्दै आएको भूमिका उल्लेखनीय रहेको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले पूर्व राजा समर्थकको हिंसात्मक प्रदर्शनका क्रममा तोड़फोड़ र आगजनी लगायत घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा आज उहाँले प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसाईलाई पक्राउ गरिएको जानकारी दिँदै घटनाका अन्य आरोपी पनि पक्राउ पर्ने क्रम जारी रहेको बताउनुभयो। सोही प्रदर्शनमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने भनेर मन्त्री परिषदबाट निर्णय भइसकेको बताउँदै गृहमन्त्री लेखकले उपचार गराइराखेको अस्पताल भन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले बेहोर्ने जानकारी दिनुभयो। घटनामा परिमृत्यु भएका दुवैजनाका परिवारलाई सरकारले राहत स्वरूप 10-10 लाख रूपियाँ दिने निर्णय गरेर प्रक्रिया अघि बढ़िसकेको पनि उहाँले जानकारी दिनुभयो। काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी अपिलराज बोहराले प्रसाईलाई 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जानकारी दिनुभयो। प्रसाईसँगै पक्राउ परेका उनका बडीगार्ड दीपक खड्कालाई पनि 12 दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ। तीनकुने घटनामा फरार रहेका प्रसाई र खड्कालाई आज झापाको भद्रपुरबाट नियन्त्रणमा लिई काठमाडौँ ल्याइएको थियो। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले मुलुकको अर्थतन्त्र चलायमान बनाउन हस्तक्षेपकारी भूमिका निर्वाहका लागि सरकारलाई सिफारिश गरेको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आज प्रतिवेदन बुझाउँदै आयोगले समस्या पहिचान गरी सुधारका क्षेत्रहरू समेत औल्याएको छ। आर्थिक सुशासन, निजी क्षेत्रको भूमिका वृद्धि, वित्तीय क्षेत्र सुदृढीकरण, सार्वजनिक सेवा तथा पूँजीगत खर्च र श्रम बजार सुधार एवं सामाजिक क्षेत्रको प्रभावकारिता लगायतका सुझाव आयोगले दिएको छ। सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढ़ाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई सिफारिश गरेको छ। कर्मचारीको अवकाश उमेर 58 बढ़ाएर 60 र ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर 68 बढ़ाएर 70 बनाउन तथा सामाजिक सुरक्षा भत्तामा 1.5% कर लगाउन सकिने सुझाव दिइएको छ। आयोगले आफ्नो प्रतिवेदन बुझाउँदै आगामी 5 वर्षसम्म कुनै पनि प्रकारका सामाजिक भत्ता बढ़ाउन नहुने सुझाव दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निशुल्क रूपमा प्राप्त गर्ने सेवाहरू बारेको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले निशुल्क प्राप्त गर्ने सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थान लगायतका विवरणहरू पनि सार्वजनिक गरेको छ। मन्त्रालयले नयाँ डिजाइन गरेको आफ्नो वेबसाइटमा निशुल्क सेवा सम्बन्धी विवरणहरू र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि विवरणमा छ। मन्त्रालयले नागरिकलाई सरकारी स्वास्थ्य संस्था मार्फत आधारभूत उपचार निशुल्क उपलब्ध गराइरहेको छ। यसै गरी मृगौला रोग, मुटु रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकल सेल एनिमिया तथा जलन उपचार सेवा अन्तर्गत विभिन्न उमेर समूहका बिरामीलाई विभिन्न खालका सेवा निशुल्क दिइरहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
हाम्रो। अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडान गर्नका लागि सबै आवश्यक पूर्वाधार तयार हुनुपर्ने बताउनु भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको अन्तर्क्रियामा संचार मन्त्री गुरूङले एक अर्का देशलाई दोष दिनु गलत भएको भन्नुहुँदै विमानस्थल सञ्चालन गर्ने सम्बन्धित मन्त्रालयको जिम्मेवारी भएको बताउनुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट पुनः पछाडि फर्कन नसकिने बताउनु भएको छ। नेपाली कंग्रेस भोजपुरको दोस्रो जिल्ला सम्मेलनलाई सदरमुकाममा सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले गणतन्त्रलाई संस्थागत गर्न त्यसभित्र देखिएका फोहोरलाई सफा गर्न जरूरी रहेको उल्लेख गर्नुभयो। विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता उठाउने प्रक्रिया पुनः अघि बढ़ाउन निर्देशन दिएको छ। आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेशको मर्मलाई आत्मसात गरी आयोगले दिएको 2081 कार्तिक 14 गतेको निर्देशन अनुसार नै प्राधिकरणलाई बक्यौता असुलीको प्रक्रिया अघि बढ़ाउन भनेको हो। अब अन्तर्राष्ट्रिय समाचार। चीनले अमेरिकी सामानमा 125% कर वृद्धिको घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करसँगै अमेरिकाले चीनबाट आयात गर्ने सामानमा करको दायरा 145% वृद्धि गरेको बदलामा चीनको यो प्रतिक्रिया आएको हो। चीनले थप कर वृद्धिले अमेरिकी आयातकर्ताहरूलाई सामान किन्नको लागि कुनै आर्थिक लाभ नहुने हुँदा अमेरिकी प्रशासनले लागू गर्ने थप करहरूलाई व्यवस्था गर्नेछ। विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकले पाले पालो अतिरिक्त कर वृद्धिको घोषणा गरी विश्वको व्यापार क्षेत्रमा अवरोध खड़ा गर्न थालेपछि एक सातासम्म विश्व अर्थ बजारमा उथलपुथल मचिएपछि बेजिङले ट्रम्पको बढ़दो झुकावलाई मजाक र संख्याको खेल भन्दै खारेज गरिदिएको छ। चीनले नवीनतम प्रविधियुक्त संचार उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। आज बिहान चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तको शिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च 3V नामको रकेट प्रयोग गरी उक्त उपग्रह प्रक्षेपण गरिएको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले चल्न नसकेका 5 सार्वजनिक संस्थानहरूलाई खारेज गर्न सरकार समक्ष सुझाव दिएको छ। आयोगले शुक्रबार सरकारलाई बुझाएको प्रतिवेदनमा व्यवसाय सञ्चालन गर्न नसकेका जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेपाल कन्स्ट्रक्सन कम्पनी नेपाल र नेपाल ओरिएन्टल म्याग्नेसाइट प्रणाली खारेज गर्न सिफारिश गरिएको हो। आयोगले सञ्चालनमा आउन नसक्ने संस्थान खारेज गरी तिनीहरूको नाममा रहेको अचल सम्पत्ति सरकारको नाममा ल्याई व्यवस्थापन गर्न र ती संस्थानको अचल सम्पत्ति उत्पादनशील कार्यमा प्रयोगमा ल्याउन सुझाव दिएको छ। दुग्ध विकास संस्थानलाई सात प्रदेशमा रहने गरी प्रदेश सरकारको सार्वजनिक संस्थानका रूपमा परिणत गर्न तथा घाटामा रहने गरेका सार्वजनिक संस्थान हाल आवश्यक नभए खारेज गर्न पनि आयोगले सरकारलाई सुझाव दिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुँजी र सिपलाई देशले भरपूर सदुपयोग गर्नुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिनुभएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको 31 वार्षिक साधारण सभा कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुँजी र सिपलाई भरपूर सदुपयोग गर्ने आधारहरू निर्माण गर्न सरकार प्रयासरत रहेको बताउनुभयो। कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले नयाँ रोजगार गन्तव्य विकास गर्न मन्त्रालयले प्रयास गरिरहेको बताउनुभयो। एक महिनाभित्र युरोपको माग पत्र प्रमाणीकरण गर्ने बताउँदै मन्त्री भण्डारीले वार्षिक 100 कामदार पठाउने कम्पनीको माग पत्र मात्र नवीकरण गर्ने प्रावधान हटाउने गरी ऐन संशोधन भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र भण्डारीले सेवा शुल्क व्यवस्थापन र कामदारको लागत निर्धारण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। नेपाल निर्जीवन बीमा व्यवसाय संघले बीमा प्राधिकरणलाई निर्जीवन बीमा व्यवसायमा देखिएका नीतिगत कठिनाईहरू सच्याउन ध्यान आकर्षण गराएको छ। संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझासँग बिहिबार भेटवार्ता गरी ध्यान आकर्षण गराएको हो। संचालकहरूको स्वामित्वमा भएको शेयर कम्पनीमा राजीनामा पछि पनि एक वर्षसम्म बिक्री गर्न नपाउने तथा संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको शेयर किनबेच गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको भन्दै त्यसलाई हटाउन संघको टोलीले प्राधिकरणलाई ध्यान आकर्षण गराएको हो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा उच्च मूल्यको रेकर्ड निर्माण भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला 3,900 रुपियाँले बढेको छ। बिहिबार प्रतितोला 1,81,100 रुपियाँमा कारोबार भएको सुन शुक्रबार बढेर प्रतितोला 1,85,000 रुपियाँमा कारोबार भएको छ।
अब खेल समाचार अजय बमबाट।
शहीद स्मारक बी डिभिजन लीगमा बाँसबारी क्लबले लगातार तेस्रो पराजय बेहोर्दा श्री भगौतीले आफ्नो अपराजित यात्रालाई छैटौं खेलसम्म पनि कायम राखेको छ। शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा रक्षक आयुष तिमिल्सेनाको एकमात्र गोल निर्णायक बन्दा श्री भगौतीले स्पष्ट 3 अंक हासिल गर्यो। जीसँगै भगौतीले 6 खेलमा 4 जित र 2 बराबरी सहित 14 अंक जोडेको छ। श्री भगौती शीर्ष स्थानको प्लानिङ बोइज क्लब भन्दा मात्र 1 अंकले पछाडि छ, तर प्लानिङले 1 खेल कम खेलेको छ। बाँसबारीको यो लगातार तेस्रो हार हो। शुक्रबारको हारले बाँसबारीको शीर्षता अभियानमा धक्का पुगेको छ। 6 अंकका साथ यसअघि 8 स्थानमा रहेको बाँसबारी 1 स्थान तल झर्यो। अर्को खेलमा बोइज युनियन क्लबमाथि 2-1 जित हासिल गर्दै च्यासल युवा क्लब लीगको तेस्रो स्थानमा उक्लिएको छ। जीसँगै 6 खेलबाट 11 अंक जोड्दै च्यासलले 1 खेल कम खेलेको वीरगंज युनाइटेडलाई उछिन्यो। लीगमा बोइज युनियनको यो दोस्रो हार हो। यो नतिजासँगै बोइज युनियन 6 खेलमा 6 अंक जोड्दै 7 स्थानमा छ। शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा च्यासललाई जित दिलाउन निरज कार्की र आशिष थारूले गोल गरे। पहिलो हाफमा 2 गोलले पछाडि परेको बोइज युनियनका लागि मानकुमार तामाङले खेलको अन्त्यतिर गरेको गोल नै सान्त्वना बन्न पुग्यो। महिला गल्फ प्रतियोगिताको दोस्रो संस्करण शनिबार रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ। स्टेबल फोर्ड फर्म्याटमा हुने प्रतियोगितामा 62 महिला गल्फरले सहभागिता जनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो। प्रतियोगितामा महिला ओपन सिनियर सुपर सिनियर र U19 गरी 4 विधा समावेश छ। प्रतियोगिताको महिला ओपन तर्फको विजेताले इलेक्ट्रिक स्कूटर तथा आश्रय बुटिकको तर्फबाट गिफ्ट भाउचर प्रदान गरिनेछ। अन्य विधाका विजेता तथा उपविजेतालाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ। बक्सिङ खेलको प्रवर्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले धरानमा पहिलो पटक राष्ट्रिय स्तरको आईबीए प्रो एन्ड मेचर महिला पुरुष फाइट नाइट 2025 हुने भएको छ।
अब मौसम। आगामी 24 घण्टामा देशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने तथा देशको उच्च पहाड़ी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवालो क्रमिक रूपमा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्न नसकिने प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई। पूर्व राजा समर्थकहरूको हिंसात्मक प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनीमा संलग्नलाई पक्राउ गर्ने क्रम जारी रहेको गृहमन्त्री रमेश लेखकद्वारा जानकारी। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतको अनुमति। मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारलाई हस्तक्षेपकारी भूमिका निर्वाह गर्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव र चीनद्वारा अमेरिकी सामानमा 125% कर वृद्धिको घोषणा। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।